आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
परदेसी हो परदेसी, परदेसी हो परदेसी, हामी सबै परदेसी जस्तै, आज यहाँ भोलि कहाँ, हामी सबै परदेसी जस्तै, आज यहाँ भोलि कहाँ। भरोसा छैन यो जीवनको, बितेर जाने हो कहिले, भरोसा छैन यो जीवनको, बितेर जाने हो कहिले, प्राण रहुन्जेल ख्रिस्टको महिमा गरौं मिली सबैले, हो गरौं मिली सबैले, परदेसी हो परदेसी, परदेसी हो परदेसी, परदेसी हो परदेसी। सँगै मिलन हाम्रो चाँडै हुनेछ, बादलमा ख्रिस्ट सँगै जानेछौँ हामी, कञ्चन सहरमा यीशुसँग सदा बस्नलाई, हो यीशुसँग सदा बस्नलाई, परदेसी हो परदेसी, परदेसी हो परदेसी, परदेसी हो परदेसी, हामी सबै परदेसी जस्तै, आज यहाँ भोलि कहाँ, हामी सबै परदेसी जस्तै, आज यहाँ भोलि कहाँ, आज यहाँ भोलि कहाँ, आज यहाँ भोलि कहाँ।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरुको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरुको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरुलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरुले तपाईहरुको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार अनि जय मसीह। प्रिय श्रोता मित्रहरू, कस्तो हुनुहुन्छ? हाल खबर कस्तो छ? परिवारहरू कस्तो हुनुहुन्छ? सम्भवत सबै कुरा ठिकठाक चलिरहेको छ होला, किनकि म प्रभुसँग यही नै प्रार्थना गर्दछु। उहाँको शान्ति, आनन्द, उहाँको सुरक्षा, आशिष तपाईहरूको जीवनमा, तपाईहरूको परिवारमा, तपाईहरूको व्यवसायमा, तपाईहरूको काममा, सम्पूर्ण क्षेत्रमा सदैव बनिरहोस्। श्रोता, साँच्चै नै म धेरै खुसी छु, कारण तपाईहरूसँग यसरी पत्रको माध्यमद्वारा समय समयमा सम्पर्क गर्न पाउँदा, आत्मीय संगति गर्न पाउँदा। पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा अघिल्लो दिनमा हामीले लिवी चार अध्यायबाट बाइबल अध्ययन गर्न आरम्भ गरिसकेका छौ। लिवी चार अध्यायको मुख्य विषय हो पाप बलि, अनि त्यस विषय अन्तर्गत हामीले चार अध्याय एक र दुई पदबाट अघिल्लो दिनमा देख्यौं अजानमा गरिने पाप। आज हामी पूरा बाँकी चार अध्याय तीनदेखि पैंतिस पदसम्म देख्नेछौ। सर्वप्रथममा देख्नेछौ पुजारीहरूको पापहरू। लेवी चार अध्याय तीन पदमा यस प्रकार लेखिएको छ, यदि कुनै अभिषेक भएका पुजारीले पाप गरेर मानिसहरूमा दोष ल्याए भने तिनले गरेको त्यस पापको निम्ति एउटा निष्खोट साँडे परमप्रभु अघि पाप बलि चढाउन्। मित्र, पुजारीको पाप पहिले विचार गरिएको छ, किनकि तिनी अगुवाको स्थानमा उभिन्थे। यदि तिनमा गलत कुरा थियो भने मानिसहरू गलत थिए, तिनको पाप तिनीहरूको पाप थियो। जस्तो पुजारी उस्तै भक्तहरू, तिनले आफ्नो भेटीको रूपमा एक साँडे ल्याउनु पर्दथ्यो। हेर्नुहोस् त, उसको पाप बेग्लै थिएन, अलगै थिएन। तिनले पनि आफ्नो पापको निम्ति पाप बलि चढाउनु पर्थ्यो, तर तिनको उत्तरदायित्व अझ ठूलो थियो। आज पनि अझ यो एउटै कुरा हो। याकुब चारको सत्र पदमा भनिएको छ, यसकारण जसले भलाई गर्न जानिकन पनि गर्दैन त्यसलाई पाप लाग्छ। याकुब तीनको एक पदमा भनिएको छ, हे मेरा भाइ हो, हामीले ज्यादै दोष पाउनेछौ भनी जानेर धेरैजना शिक्षक नबन। मेरो मित्र, के तपाईँ प्रचारक बन्न चाहनुहुन्छ? के तपाईँ पास्टर बन्न चाहनुहुन्छ? यसले तपाईँलाई धेरै उत्तरदायित्वको मानिस बनाउँदछ। के तपाईँ एकल गायक बनेर गाउन चाहनुहुन्छ? यसले तपाईँलाई अझ ठूलो उत्तरदायित्वको स्थानमा उभ्याउँदछ। के तपाईँ डिकन, एल्डर वा सन्डे स्कूलमा शिक्षक, शिक्षिका बन्न चाहनुहुन्छ? तब तपाईँ अरूभन्दा धेरै उत्तरदायित्वको स्थानमा हुनुहुन्छ। अवसरले यससँग उत्तरदायित्वको बोक्दछ, अनि परमेश्वर स्वयंले तपाईँलाई उत्तरदायित्वमा हाल्नुहुन्छ। यही नै यहाँ स्पष्ट रूपले देखाइएको छ। यहाँ उल्लेखित कथन पुजारीले पाप गरेर मानिसहरूमा दोष ल्यायो भने, यसले पुजारीको महान उत्तरदायित्वको औल्याउँदछ। तिनी पनि खालि मानव थिए, तिनी पनि अरू मानिसहरू जस्तै दिन प्रतिदिन उही परीक्षाको बाटोमा भएर जाँदथे, त्यही परीक्षाको सामना गर्दथे। किनकि व्यवस्थाले मानिसलाई प्रधान पुजारी बनाउँछ जसमा पाप, अधर्म, कमजोरीहरू छन्। यो यही बिन्दुमा हाम्रा प्रधान पुजारी येशु ख्रिष्ट र हारूनको दर्जा अनुसारको पुजारीहरू बीच मौलिक भिन्नता छ। हाम्रो प्रभु पाप रहित, निष्खोट, निष्कलंक प्रधान पुजारी हुनुहुन्थ्यो भने हारूनको दर्जा अनुसारका ती प्रधान पुजारीहरूमा कमजोरीता, खोट, पापहरू हुन सक्थ्यो। यही नै ठूलो भिन्नता छ। हिब्रु चारको पन्ध्र पदमा भनिएको छ, किनकि हाम्रा प्रधान पुजारी हाम्रा निर्बलतामा हामीसँग दुखी हुन नसक्ने होइनन्, तर सबै कुरामा हामी जस्तै परीक्षित हुनुभयो र पनि पाप रहित हुनुहुन्छ। अनि चार अध्यायको चार पदमा भनिएको छ, तिनले त्यस साँडेलाई भेट हुने पालको ढोका लिएर परमप्रभु कहाँ ल्याएर त्यसको टाउकोमा आफ्नो हात राखी त्यसलाई परमप्रभुको सामु मारुन्। हजुर, यो नै पाप बलिको लागि धर्मविधि थियो। यस धर्मविधिको भागमा होम बलिको धर्मविधि मिल्दोजुल्दो छ। अनि पाँचदेखि सात पदमा भनिएको छ, अनि अभिषेक भएका पुजारीले साँडेको रगत लिएर भेट हुने पालमा ल्याउन्, पुजारीले आफ्नो औंला रगतमा चोपेर त्यस रगतबाट केही पवित्र स्थानको पर्दाको अघिल्तिर परमप्रभुको सामु सात पल्ट छर्कुन्। त्यसपछि पुजारीले भेट हुने पालभित्र रहेको सुगन्धित धूपको वेदीका सिंहहरूमा परमप्रभुको सामु त्यस रगतबाट केही लगाउन् र साँडेको बाँकी रगत भेट हुने पालको ढोकामा होमबलीको वेदीको आधारमा खन्याउन्। हजुर, पर्दाको अगाडि सात पल्ट रगत छर्कनाले पाप गर्नेसँग परमेश्वरको सम्बन्ध सुरक्षित गर्दथ्यो। सुगन्धित धूपको वेदीको सिंहहरूमा जुन प्रार्थनाको स्थान थियो त्यसमा पनि केही रगत लगाउनु पर्दथ्यो र यो चाहिँ पाप गर्नेको निम्ति आराधनाको अवसर पुनः सुधार गर्नलाई थियो, पुनस्थापन गर्नलाई थियो। परमेश्वरद्वारा हामीलाई ग्रहण गर्ने काम र उहाँलाई हाम्रो आराधना येशूको रगतमा आश्रित थियो। पहिलो युहान्ना 1:9 भन्छ, यदि हामीले आफ्ना पापहरूको स्वीकार गर्छौं भने हामीलाई पापहरूबाट क्षमा दिन र शुद्ध गर्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ। त्यस्तै हिब्रू 9:22 भन्छ, व्यवस्था अनुसार त रगतले झण्डै सबै थोक शुद्ध पार्दछ र रगत नबगाइकन पाप मोचन हुँदैन। मेरो प्रिय मित्र, बाँकी रगत काँसाको वेदीको आधारमा खन्याउनु पर्दथ्यो, फेदमा खन्याउनु पर्दथ्यो। यसले चाहिँ पापीको विवेकलाई सन्तुष्ट गर्यो र दोषी विवेक भावनालाई हटाइदियो। यो चाहिँ पापको दोष सिद्धिको लागि उपचार थियो र हृदयलाई र मनलाई सन्तुष्ट गर्न सक्ने यो मात्र एउटै उपचार छ। मेरो प्रिय मित्र, तपाईँले बुझ्नलाई महत्वपूर्ण कुरा यो हो, जब ख्रिस्टले तपाईँको पापको क्षमा गर्नुहुन्छ उहाँले तपाईँलाई पनि क्षमा दिनुहुन्छ। यसको बारेमा भन्ने अरू केही धेरै कुरा छैन। उहाँले सागरको पिण्डमा यसलाई हाल्नु भएको छ। उहाँले जति पूर्वदेखि पश्चिम टाढा छ त्यति नै टाढा गरी यसलाई हटाउनु भएको छ। उहाँले यसलाई पूर्ण रूपमा हटाइसक्नुभयो र कहिले पनि उहाँ यसको सम्झना गर्नुहुने छैन। उहाँले पापको प्रश्नको निवारण गरिसक्नु भएको छ, समाधान गरिसक्नु भएको छ। त्यसले दोषी विवेकबाट हामीलाई मुक्त गरिदिन्छ। यो कुराको याद राखौं। 8-10 पदमा भनिएको छ, पाप बलिका साँडेको बोसो जति सबै तिनले त्यसबाट झेकुन, आन्द्रा भुँडी ढाक्ने बोसो र आन्द्रा माथिको बोसो, दुवै मृगौला र तीमाथि र कम्बर नेरो भएको बोसो र मृगौला समेत कलेजा ढाक्ने मासु तिनले झेकुन्। मेल बलिको बलिदानमा चढाइने साँडेको बोसो झिके झैं पुजारीले ती होम बलिको वेदीमा जलाउन्। हजुर, यहाँ हामी देख्छौ पाप बलिको धर्मविधि कर्मकाण्डले मेल बलिको तरिका वा विधिलाई पछ्याउँछ। पापको क्षमा गरिएको छ, संगति पुनस्थापित गरिएको छ र सेवा पनि फेरि पुनस्थापित गरिएको छ। वेदीमा जलाउन बोसो दिइएको छ। यो कुराको याद राख्नुहोस्, बोसोले सबभन्दा उत्तम कुराको प्रतिनिधित्व गर्दछ। 11-12 पदमा भनिएको छ, तर साँडेको छाला त्यसका जम्मै मासु त्यसका टाउको खुट्टा र आन्द्र भुँडी गोबर समेत अर्थात सिंगै साँडे छाउनीदेखि बाहिर फ्याँक्ने चोको ठाउँमा लगेर दौरामाथि राखेर आगोमा जलाउन्, जहाँ खरानी फ्याँकिन्छ त्यहाँ नै त्यो जलाउन्। यस बिन्दुमा अर्को भेटीहरूबाट वा बलिहरूबाट यो बलि मौलिक रूपमा अलग छ। साँडेका बाँकी भाग छाउनेदेखि बाहिर लगेर जलाउनु पर्दथ्यो। हामी विश्वास गर्छौं कि यो खाली पापको अत्यधिक पापीपनमाथि जोड हो। यो येशूलाई अंकित गर्ने यो पशु पाप बलि थियो। यहाँ पवित्र कामको निम्ति समर्पणको कुनै विचार छैन वा ख्रिष्टको व्यक्ति संकेतको विचार छैन। बरु यो प्रभु येशू ख्रिष्ट पापको उठाइ लैजाने प्रभु हाम्रो निम्ति पाप बनिनुभयो, यसको संकेत छ। यो गहिरो अर्थ हामीलाई हिब्रू 13:10-14 पदमा दिइएको छ। हाम्रो एउटै वेदी छ जसबाट खानलाई मण्डपको सेवा गर्नेहरूलाई अधिकार छैन, किनकि प्रधान पुजारीले पाप बलिको रगत पवित्र स्थानमा ल्याएका जनावरहरूका शरीर छाउनी बाहिर लगेर जलाइन्छ। त्यसै कारण येशूले पनि उहाँको आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउनलाई ढोका बाहिर सासना भोग्नुभयो। यसकारण हामी पनि उहाँको निम्ति निन्दा सहेर छाउनी बाहिरै उहाँ कहाँ जाउँ, किनकि हाम्रो यहाँ रहिरहने सर छैन। तर अब आउने चाहिँ हामी खोज्दछौ। शास्त्रको यो खण्डलाई विचार गरौं, मनन गरौं। धर्मले मानिसको हृदयलाई कहिले पनि सन्तुष्ट पार्दैन वा पवित्र परमेश्वरको मागलाई कदापि भेट्दैन। केवल क्रूसमा येशू ख्रिष्टको मृत्युले हामीलाई पापहरूको क्षमा दिन सक्छ। हामी स्वभावैले पापी मानिस हौं, र हामी स्वर्गीय प्रवेशको निम्ति कति पनि योग्य छैनौ, तर परमेश्वरलाई धन्यवाद होस्। परमेश्वरले हामीलाई यति धेरै माया गर्नुभयो। उहाँले येशु ख्रिष्टलाई हाम्रो लागि पाप बनिनु पठाउनुभयो। आफ्नो पापलाई समाधान गर्न ख्रिष्टमा फर्केर भरोसा गर्नुभन्दा बाहेक आफ्नै अरू केही प्रयत्नमा नलगाउनुहोस्। उहाँ प्रायश्चित हुनुहुन्छ। उहाँले तपाईँको हृदय र आत्माको गहिरो आवश्यकताको भेट्नुहुन्छ। उहाँले मात्र तपाईँलाई पापको क्षमा दिन सक्नुहुन्छ। ख्रिष्टको मृत्यु हाम्रो पाप उठाउने वा बोक्ने, ख्रिष्टको क्रुसको मृत्यु मात्र पापको समाधान हो। त्यही नै यी बलिका पशुका यी भागहरूको अर्थ हुन् जुन छौनी बाहिर लगिएर जलाउनु परेको थियो। अहिले हामीले देख्यौ पुजारीको पाप र त्यसको समाधान। यसपछि हामी देख्छौ समुदायको पाप। 13-14 पदमा भनिएको छ, यदि इसरायलको जम्मै समुदायले अजानमा पाप गरेको छ र परमप्रभुले मनाई गर्नुभएको कुनै काम गरेको छ भने त्यो कुरो चाहिँ त्यस समुदायको नजरबाट छिपे तापनि यिनीहरू दोषी हुन्छन्। यिनीहरूले गरेको त्यो पाप प्रकट हुँदा समुदायले पाप बलि स्वरूप साँडे ल्याई भेट हुने पालको अगाडि चढ़ाउनु पर्छ। सम्पूर्ण समुदायको लागि दोषी पुजारीको जस्तै एउटै दोष थियो अनि दोषको निम्ति बाचो चढ़ाउनु पर्दथ्यो। देख्नुभयो, प्रधान पुजारीले जम्मै समुदायको प्रभुको अगाडि प्रतिनिधित्व गर्दथे, जम्मै समुदायको परमेश्वरको अगाडि प्रतिनिधित्व गर्दथे। यसकारण माग एउटै वा उस्तै थियो। म सोच्दछु यहाँ अर्को पाठ छ, त्यहाँ खालि परमेश्वरको अगाडि व्यक्ति विशेष मात्र उत्तरदायित्व छैन, तर त्यहाँ सामूहिक सामुदायिक रूपमा उत्तरदायित्व पनि छ। परमेश्वरले राष्ट्रहरूको इन्साफ गर्नुहुन्छ। धेरै मानिसहरू जो राष्ट्रको पापमा संलग्न नहुनेहरू पनि संलग्न हुनेहरूसँगै दण्डित भएका छन्। जब ईस्वी सम्वत 70 यरूसलेमलाई ध्वंस गरियो, सम्पूर्ण राष्ट्र इसरायल राष्ट्र कैदमा लगिए, दोषी निर्दोषी सबै। मित्र, तपाईँ र म उत्तरदायी छौं, हामी राष्ट्रको भाग हौं। परमेश्वरले मण्डली चर्च र स्थानीय समुदायलाई पनि दण्ड दिनुहुन्छ। म मानिसहरूले यो भनेको सुन्छु, तिनीहरू स्वतन्त्रवादी मण्डलीमा रहेर प्रभुको साक्षी दिन कोशिश गर्नेछन्। तिनीहरूले यो विचार कहाँबाट पाए? यो परमेश्वरको वचनमा छैन। यदि तपाईँ त्यस्तो मण्डलीसँग पहिचान हुनुहुन्छ जुनले परमेश्वरको वचनको सत्यता सिकाउँदैन, परमेश्वरले त्यही चर्चमा मण्डलीमा तपाईँलाई इन्साफ गर्नुहुन्छ। तपाईँको उत्तरदायित्व व्यक्ति विशेष उत्तरदायित्व हो, तर जब तपाईँ केही कुरासँग जोडिनुहुन्छ, संलग्न हुनुहुन्छ, तपाईँ सामूहिक सामुदायिक उत्तरदायित्व मुनि पनि राखिनु भएको छ। प्रकाशको पुस्तकमा जब प्रभु येशूले एसिया माइनरका 7 मण्डली चर्चहरूलाई सन्देश पठाउनुभयो, त्यो सन्देश चर्च र हरेक चर्चका व्यक्ति विशेषलाई थियो। अनि 15 पदमा भनिएको छ, समुदायका धर्मगुरूहरूले साँडेको टाउकोमाथि आफ्ना आफ्ना हात परमप्रभुको सामु राखुन्, त्यो साँडे परमप्रभुको सामु मारियोस्। बुढा प्रधानहरूले राष्ट्रका प्रतिनिधित्व गर्दथे। उही तरिकामा प्रकाशको पुस्तकको एल्डर वा बुढा प्रधानहरूले चर्चको अर्थात मण्डलीको प्रतिनिधित्व गर्दछन्। अहिले यहाँ धर्मविधि कर्मकाण्ड चाहिँ पुजारीहरूको भेटी वा बलि जस्तै ठिक त्यस्तै छ। म फेरि यसको उल्लेख गर्ने छुइन। यो पद 16-21 पदमा वर्णन गरिएको छ। अहिलेसम्म हामीले देख्यौं पहिलो अजानमा गरेका पाप, पुजारीको पाप र समुदायको पाप। यसपछि हामी अगाडि देख्छौ शासकहरूको पाप। 22-23 पदमा भनिएको छ, जब कुनै नायकले अजानमा पाप गर्छन् र परमप्रभु तिनका परमेश्वरले मनाई गर्नुभएका कुरा मध्ये कुनै गर्छ, तब तिनी दोषी हुन्छन्। तिनले गरेका पाप तिनलाई प्रकट हुँदा तिनले एउटा निष्कोट बोका आफ्नो भेटीको निम्ति ल्याउनु पर्छ। तिनले बोकाको टाउकोमा आफ्नो हात राखुन् र जहाँ परमप्रभुको सामु होम बलिको पशु मारिन्छ त्यहाँ नै त्यसलाई मारुन्। यो चाहिँ पाप बलि हो। मित्र, तपाईँले ध्यान दिनुभयो होला कि यी सबै विभिन्न समूहहरूले भेटी वा बलि ल्याउनु परेको छ, किनभने तिनीहरू पापीहरू हुन्। तिनीहरूको उत्तरदायित्व हरेक मामलामा बेग्लै छ, तर तिनीहरू सबै दोषी हुन्। अहिले यसले राज्यको शासक नायकको उल्लेख गर्दछ। आज मानिस शासकहरूलाई भ्रष्ट इत्यादिको आरोप लगाइन्दछ र प्राय तिनीहरू त्यस्तै छन्। अहिले यो वास्तविक दोषको निम्ति अर्थात आफ्नो पापको निम्ति एउटा भेटीको निम्ति बोका चढ़ाउनै पर्छ। यसपछि हामी देख्नेछौ आम साधारण मानिसको पापहरू। 27 पदमा, यदि समुदायका मानिसहरूमध्ये कसैले अजानमा पाप गर्छ र परमप्रभुले मनाई गर्नुभएका कुराहरूमध्ये कुनै कुरो गर्छ भने त्यो दोषी हुन्छ। अहिले यस पदले आम साधारण गैर नागरिकको बारेमा बोलिरहेको छ, गैर सरकारी नागरिकको बारेमा बोलिरहेको छ। भेटी चाहिँ अज्ञानताद्वारा भएको पापको लागि हो, तर उही समयमा परमेश्वरको आज्ञाको विरूद्धमा भएको पापको लागि भेटी हो। यो केही त्यो कुराको विरूद्धको पाप थियो जुन विशेष रूपमा निषेधको वा मनाहाको रूपमा कहिएको थियो। उसको दोष केवल खालि सुनेको कुरा हुन सक्दैन, तर दोष स्थापित हुनै पर्छ। फेरि पनि यो भेटी दोषी भावनासँग वा भावनालाई उठाइ लान र विवेकलाई सन्तुष्ट तुल्याउन त्यसको लागि थियो। खालि ख्रिस्टको मृत्युले मात्र आधुनिक मानिसबाट कुच्याउने दोषी भावनाको उठाउन सक्छ। मनोवैज्ञानिक सम्बन्धको कार्यप्रणालीहरूले यो कुरा पूरा गर्न योग्य भएको छैन। कुनै व्यक्तिको विवेक तातो फलामले डामेर दोषलाई एक स्थानदेखि अर्को स्थानमा सार्न सक्दछ, तर मानव हृदयको गहिराईमा अनौठो दोषी भावना त्यही नै बसिरहन्छ। यो तब मात्र हटाइन्छ जब यसलाई ख्रिस्ट कहाँ उहाँको क्षमाको लागि ल्याइन्दछ। 28 पद, त्यसले गरेको त्यो पाप त्यसलाई प्रकट हुँदा आफूले गरेको पापको निम्ति आफ्नो भेटी स्वरूप निष्कोट बाख्री त्यसले ल्याउनु पर्छ। यदि पाप उसको ज्ञानमा पछिबाट आयो भने त्यसपछि यो कति पनि अज्ञानताको पाप हुने छैन, तर यसको निम्ति उही बलिदानको आवश्यक पर्दछ। आज ख्रिस्टियन विश्वासी के गर्दछ? तिनी ख्रिस्ट कहाँ गुमेको पापीको रूपमा आएको छ र उहाँलाई उद्धारकर्ताको रूपमा ग्रहण गर्दछ। त्यसपछि जब तिनले थाहा पाउँछ कि तिनले पाप गरेको छ, तिनले यसको परमेश्वर कहाँ स्वीकार गर्नुपर्छ। पहिलो युहन्ना 1:9 पदले भन्छ, यदि हामीले आफ्ना पापहरूको स्वीकार गर्छौ उहाँ हाम्रा पापहरूको क्षमा गर्न र शुद्ध गर्न धर्मी हुनुहुन्छ। अमित्र, पाठीको भेटी अरू भेटी भन्दा कम किमतको कम मूल्यको थियो, तैपनि भेटी नित्यन्त आवश्यक थियो। यी सबै बलि वा भेटीले ख्रिष्टको मृत्युको औल्याउँदछ। फेरि सबै वर्गका मानव जातिको लागि धर्मविधि कर्मकाण्ड उही एउटै हो। 32 पद अनुसार पाठी थुमा पनि भेटीको रूपमा ग्रहण योग्य थियो। फेरि थुमा पाठीको धर्मविधि कर्मकाण्ड उही एउटै थियो। ध्यान दिनुपर्ने कुरा खण्ड वाक्य यो हो, 31 र 35 पदमा भनिएको छ त्यसलाई क्षमा हुनेछ। महत्वपूर्ण कुरा यो हो, पूर्ण पाप क्षमा पापीहरूको लागि सुरक्षित गरिराखिएको छ, पूर्ण क्षमादान पूरा गरिएको छ। यही नै बिल्कुल हाम्रो निम्ति पूरा गरियो जब ख्रिष्ट क्रूसमा मर्नुभयो। एफिसी 1:7 पदमा भनिएको छ, जसमा हामीलाई उहाँको रगतबाट उद्धार अर्थात उहाँको अनुग्रहको धन अनुसार अपराधहरूको क्षमा हुन्छ। यसपछि हामी देख्छौ पाप बलिको व्यवस्था। लेवी 6:24 र 25 पदमा भनिएको छ, परमप्रभुले मूसालाई भन्नुभयो, हारून र त्यसका छोराहरूलाई यसो भन, पाप बलिका विधि यिनै हुन्, जुन ठाउँमा होम बलि मारिन्छ त्यसै ठाउँमा परमप्रभुको सामुने पाप बलि मारियोस्, यो अति पवित्र हो। यो चढाउने पुजारीले यो खाऊ, चोको ठाउँमा भेट हुने पालको चोकमा त्यो खाओस्, जुन चीजले त्यो मासु छुन्छ त्यो पवित्र हुनेछ, त्यसको रगतबाट केही छिर्का कुनै लुगामा पर्यो भने तिमीहरूले त्यो छिर्का परेको लुगा चोको ठाउँमा धुनु पर्छ। पाप बलि पवित्र थियो। तपाईँलाई यादै होला, ख्रिष्ट क्रूसमा हुनुहुँदा परमेश्वर कहाँ चित्कार छोड्नुभयो जुन भजन संग्रह 22 पदबाट उद्धृत थियो। भजन संग्रह 22:1-3 पदमा भनिएको छ, हे मेरो परमेश्वर, हे मेरो परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो? मलाई सहायता गर्न र मेरो कंकला शब्दबाट तपाईँ किन टाढा रहनुहुन्छ? हे मेरो परमेश्वर, दिनको समयमा म कराउँछु तर तपाईँले उत्तर दिनुहुन्न, र रातको समयमा पनि म चुप रहन्न। तर तपाईँ जो इसरायलको स्तुतिको सिंहासनमा विराजमान हुनुहुन्छ, तपाईँ पवित्र हुनुहुन्छ। मित्र, ख्रिष्ट क्रूसमा हाम्रो निम्ति पाप भर्नुभयो र पनि उहाँ पवित्र हुनुहुन्थ्यो। परमेश्वर उहाँलाई त्याग्नु भयो र पनि परमेश्वर ख्रिष्टमा संसारलाई आफैसँग सम्झौता गरिरहनु भएको थियो, मिलाप गरिरहनु भएको थियो। म यसलाई बुझ्दिन, यो महान रहस्य हो। उहाँ पवित्र हुनुहुन्थ्यो र अझै पनि पवित्र हुनुहुन्छ, यद्यपि हाम्रा पापहरू उहाँमाथि राखे तापनि। हामीले कति पनि जान्दैनौ र बुझ्दैनौ कि उहाँले क्रूसमा कस्तो दुःख उठाउनुभयो, किनभने उहाँ पवित्र हुनुहुन्छ। र जबकि हामी त्यस्ता दुःख कष्टमा नगएकोले गर्दा वास्तवमा यस्तो दुःख कष्ट कस्तो हुन्छ हामी जान्दैनौ। अनि 28:28-30 पदमा भनिएको छ, जुन माटोको भाँडामा यो उसिन्छ त्यो फुटाउनु पर्छ, यदि यो काँसाको भाँडामा उसिनेको छ भने त्यो माझेर पानीले पखालियोस्, पुजारीका घरानाको कुनै पनि पुरूषले यो खान सक्छ, यो अति पवित्र छ। तर जुन पाप बलि जसको रगत पवित्र स्थानमा प्रायश्चित गर्नका निम्ति भेट हुने पालभित्र ल्याइन्छ त्यो चाहिँ खानु हुँदैन, यो आगोमा जलाउनै पर्छ। अरू त के, भाँडारको सम्बन्धमा व्यवस्था अति समाधानपूर्वक दिइएको छ। हेर्नुहोस्, भेटी पापको लागि थियो, परमेश्वर हामीलाई त्यसको अन्तिम स्मरण दिइरहनु भएको छ। यसैया 55:7-9 पदमा भनिएको छ, दुष्टहरूले आफ्नो बाटो र अधर्मीहरूले आफ्नो विचार त्यागोस् र परमप्रभुतिर फर्कोस् र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ। हाम्रा परमेश्वरतर्फ त्यो फर्कोस् र उहाँले त्यसलाई प्रशस्त गरी क्षमा गर्नुहुनेछ। किनभने मेरो विचारहरू तिमीहरूका विचार होइनन्, तिमीहरूका चाल मेरो चाल होइनन्, परमप्रभु भन्नुहुन्छ। किनकि जसरी आकाश र पृथ्वीबाट अग्लो छ, त्यसरी नै मेरो चाल तिमीहरूको चाल भन्दा र मेरो विचार तिमीहरूका विचार भन्दा अग्लो छ। हामी यस तथ्यमा स्मरण गर्नुपर्छ कि उहाँले हामीलाई पापबाट बचाउनु भयो। पाप गर्नलाई होइन, यो हाम्रो निम्ति ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा हो। पाउले लेख्छन् रोमी 6:1-2 पदमा, तब हामी के भनौं, के अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लागिरहौं? त्यसो नहोस्। हामी जो पापको लेखी मर्यौं, अझ कसरी त्यसमै जिउने?
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-4703-35-679, 98-4703-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।